بسم الله الرحمن الرحيم. ألا إن أولياء الله لا خوف عليهم ولا هم يحزنون، الذين آمنوا وكانوا يتقون، لهم البشرى في الحياة الدنيا وفي الآخرة، لا تبديل لكلمات الله، ذلك هو الفوز العظيم. صدق الله مولانا العظيم. کل اللہ کے فضل سے ہم نے واقعہ سنایا مشائخ کا، کہ اللہ تعالیٰ نے کس طرح کرم فرمایا، یہ چیز کس طرح کھلی. دو چار سلسلے ہیں روحانی بڑے، لکشمندیہ، چشتیہ، قادیہ، سہروردیہ. چشتیہ، قادیہ، سہروردیہ سلسلہ جو ہے حضرت علی کرم اللہ وجہ سے چلتا ہے، اور لکشمندیہ سلسلہ حضرت ابو بکر صدیق رضی اللہ تعالیٰ عنہ سے. چاروں سلسلے حق ہیں، ہمیں چاروں سلسلوں میں بیعت کرنے کی اجازت حضرت نے عنایت فرمائی. پچھلے مشائخ سے ہمیں چاروں سلسلوں کی ہی اجازت ہے، مگر غالب سلسلہ نقشبندیہ ہے، یعنی کہ ہم سلسلہ چیش سے واقف نہیں ہیں، نعوذ باللہ، یا سلسلہ قادر سے واقف نہیں ہے، سلسلہ سہروردی سے واقف نہیں ہے. کوئی بھی سلسلہ روحانی ہو، لطائف یہی ہیں، قلب یہی ہے، روح یہی ہے، سر یہی ہے، خفی ہے، اخفا یہی ہے. نفس کا تھوڑا سا اشکال ہے، بعض میں ہمارے ہاں پیشانی کی جگہ پہ ہے اور بعض کے ہاں ناف کے نیچے ہے. سلطان الاذکار بھی یہی ہے. چاروں سلسلے حق ہیں، مگر جس طرح اللہ تعالیٰ نے حضرت ابو بکر صدیق رضی اللہ تعالیٰ کو فضیلت بخشی ہے باقی صحابہ پر، بین ہی روحانی سلسلے میں نقشبندیہ سلسلہ با فضیلت ہے باقی سلاسل پر. اس کے بارے میں نے عرض کرنی ہے، سب کی خدمت میں وقت تھوڑا رہتا ہے، ارادہ تھا کہ ساتھی بنگلہ دیش کے اور مہراج کہاں بیٹھے ہیں، بیٹھے بیٹھے ابھی آج پھر کوشش ہو رہی ہے، کل بھی کوشش ہو رہی ہے. ایک بات چھوٹی سی اعلان کے طور پہ ہے کہ انشاءاللہ ابھی ناشتہ کرتے تشریف لیں عمرا حضرات، پروگرام اگلے سال کا مرتب ہوئے گا، ترتیب دی جائے گی. تو اگر وہ لوگ آ گئے فا بہا، میں نے بات کی باقی لوگوں سے کہ آپ لوگ کس طرح باقی غیر ملکوں سے مقابلے کریں، دو سال لگے تھے ہمارے پاسپورٹ جمع کر، دو سال کے بعد پروسیس ہوا. تمہارے اچھے بڑے افسر ہیں ماشاء اللہ، بغیر رینک کے، ان سے کہا وہ پیچھے پڑے، جس افسر کی ڈیوٹی لگائی اس کے پیچھے پڑ گئے کہ تو کیوں اتنا انٹرسٹ لے رہا ہے ان میں، تیرا کیا انٹرسٹ ہے، وہ الٹا اس کی وجہ سے شروع کر دی. تو اللہ تعالیٰ بچائے ان محکموں سے. یہ جو تجسس کے محکمے ہیں نا، جسوسی نکلا ہی تجسس سے ہے، جسوس کس سے نکلا ہے؟ اللہ تعالیٰ قرآن شریف شاہ کیا ہوتے ہیں، اللہ تجسس، تجسس نہ کریں. اور یہاں کیا کریں، ملک کی حالات اس طرح کے ہیں، دنیا کے حالات اس طرح کے ہیں. خیر، تو اگر تو ماشاء اللہ وہ آگے بسم اللہ اور خدا سے ڈیلے ہوا، تو میں انشاءاللہ خود پڑھوں گا مڑوں گا بنگلہ دیش جانے کا یا ملائیشیا جانے کا. آپ سب اکٹھے کر سکیں گے ملائیشیا میں سب کو، یہ صورت اختیار ہو جائے گی، تاکہ یہ پودا، مضبوط پودا لگ جائے اور روحانی فیض جو مشائے سے ہمارے حضرت سے اس طرح چل رہا ہے الحمدللہ، یہ پوری دنیا کو اپنی لپیٹ میں لے. آپ سمجھتے نہیں مصیبت یہ ہے، میں کس طرح سمجھاؤں، کون سی زبان اختیار کروں کہ جو ضربے ہیں وہ کیا اثر رکھتی ہیں. میں کئی دو مثال پہلے بھی دی ہے، فیض کی بات مولانا غلام قادر صاحب، اب عبد القادر حضرت آگے تشریف لا نا، کل حضرت نے بات یاد کرائی، وہ قید کی بات رہ گئی تھی میں کر رہا تھا، کل جب ناشتے پہ بیٹھے تھے فرمایا کہ آپ نے بات وہ رہ گئی تھی، میں کہ ہاں، جو حضرت کے خطوط تھے وہ بات میں دہرا دوں. پہلے ان خطوط میں لکھے، میں بتا رہا تھا کرنا فتح تھا، بڑا تیز سیو کش، بہت تیز انشاوا تھے، انجن کی چھانٹ کی طرح ذکر کرتا تھا. سیب کش کو ایک وہم شیطان سب سے پہلے ڈالتا ہے، پتر تو سب سے چنگا ہے، उसको ये वह होना शुरू था कि मैं बाकियों से अफजल हूँ, हालांकि जो साहिब कश्फ होता है वो बाकियों से अफजल नहीं होता, बाकी इससे अफजल होते हैं। कशिफ होता है सिर्फ महज बाकी साथियों की तसल्ली के लिए, जिस तरह गाड़ी के डब्बे में बैठे हैं तो सारे डब्बे खिड़कियां बंद हों, फंस गया एक खिड़की खुली हो तो पता चलता है कि गाड़ी चल रही है, इस एहसास के तौर पर बस, वरना सवाब ज्यादा जो साहब कश नहीं है उसका ज्यादा सवाब है, बिन देखे चला चल रहा है, मान के चल रहा है, देखे तो हर कहीं चलता है। तो उसको वहमा हो गया कि हमारे हजरत के ज़माने में हजरत रूहानी कलाम जब कराते थे उलमा को, बाकी लोग साहब कश लोगों को, एक मौली सलमान साहब नाम का आदमी था चकवाल का, बेपनाह शफकत हजरत की, वाह लिहाना मोहब्बत हजरत की, पूरा सीना वर खोला उसके लिए हजरत, पूरा सीना खोला था। यहाँ तक फरमाते थे हजरत कि जो शख्स को मेरे पास चकरा ले आए पहले चकवाल से हो गया है, फिर कई सारे साथियों को तरगीब देनी कि मौली सलमान गरीब आदमी है इसका ख्याल रखा करो, कुछ साथी घी ला रहा है, कुछ चावल ला रहा है, कोई गंदम ला रहा है, तो जब हज को पता चला कि मौली सलमान साहब की इस तरह खिदमत कर रहे हैं तो हज का दिल बुलैयों खुश हो जाए, शेख जैसे कि मेरे पास क्यों नहीं ले गया है, अपनी परवाह नहीं, इतना प्यार, इतनी मोहब्बत, इतनी शफकत, और रूहानी कलाम कराना, मशाय से रबते कराने, और बेशुमार चीज़ें मैंने खुद अपने हाथों से देखा है, हाथों के ऊपर सरसों जमते हुए देखे मुहावरा है, वो मैंने काफ़ी देखी। उनकी बात तो हजरत की बात है ना, मैं खुद गुनहगार रहा हूँ कैद में, ये रास्ता यकसुई मांगता है, किसी को वहमा हो, किसी को नए पुराने सब बैठे हैं, खुदा ना हासा किसी को वहमा हो, पता नहीं पता नहीं, वो अपने किसी 10-11 साल के बच्चे को मामूल शुरू कराए बिट 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 हर शब्द बताएगा। हज का बेटा था अब्दुल हई माशाल्लाह, वो सारी कैफियत देखता था माशाल्लाह, अबू को कभी कभी बताता था, मुझसे भी कभी कभी बताता था। मकसद ये सिर्फ ये होता है कि रास्ते में हम चल रहे हैं, और कई अल्लाह ताला के अपने इन अल्लाह अलीम हकीम जानते हैं, मेरे मौला पूरी हिकमत के साथ काम चलता है, कायनात का जर्रा जर्रा हिकमत के साथ चल रहा है, जर्रा जर्रा हमसे तो ही हो जाए वो हो जाए फर छा नहीं होता, वही जो अल्लाह ताला को मंजूर हो वो हिकमत के साथ होता है, उसमें हिकमत पे ना होती तो, और कश्फ नहीं है तो ना सही। एक होता है कश्फ, कश्फ कबूल हुआ या कश्फ कुलू हो, एक होता है इससे ऊपर क्वालिटी है, उसे क्या कहते हैं, नहीं उससे ऊपर की क्वालिटी उसको इल्हाम कहते हैं, कश्फ से हायर क्वालिटी जो है वो कौन सी है, इल्हाम की। अब इल्हाम में और कश्फ में क्या फर्क है, लंबी बातें हैं, ऊपर बात रहेगी कैद की, क्योंकि कैद की बात ज़मनन आई थी इसी वजह से सारी तफसीर आई, कश्यप इल्हाम में फ़र्क ही होता है, मुलहम अलै लोग होते हैं इल्हाम उनको होता है। यूँ समझिए कि अल्लाह ताला की ज़ात अक़दस को बात दिल में डाल देते हैं, इल्हाम हो जाता है, वही बहुत बढ़िया चीज़ है, वही सब नीचे आते हैं, ये उसी कबील से हैं, नबूवत के बातनी चीज़ें हैं सारी, बात का कश्फ हो जाता है, बात का इल्हाम होता है। इल्हाम से जो बरतर चीज़ है वो विजदान है, विजदानी कैफियत कभी होती है इल्हाम पर कश्फ पर, हमारे हज़रत की विजदानी कैफियत बड़ी गालिब थी, और साथ ही किसी को कश्फ हो जाना या कुछ चीज़ ख़्वाब में मालूम हो जाने तो वो इल्हामी कैफियत की तशरीह हज़रत खुद फरमा दिया करते हैं विजदानी कैफियत पर। खैर, तो सबसे पहला वहमा जो साहिब कश्फ को होता है वो समझता है कि अना खैर हूँ, मैं बाकी से अच्छा हूँ। हजरत जब शफकत फरमाएं और बोला मौली सलमान साहब इधर आएँ, मशाइख से ये बात पता करें, तो पता करके बताएं, तो बाद में साथी हैं हजरत मेरे हाल में भी कहते हैं मेरी पता करें, मेरी वाला बड़ी बीमार है दुआ करें, वो इस तरह फूलते फूलते नाम आ गया साहिब, सारे साहिब कशों का इल्ला माशाल्लाह यही आ रहा है, वो फूलना शुरू हो जाते, वो समझते हैं कि मैं सैब अलाउंस हूँ, मुझे अलाउंस मिल गया है, मैं डिग्री याफ्ता हूँ, कोई डिग्री मिग्री नहीं। तो वो बड़ा तेज सैब कश, एक वाक्य छोटा सा, सैकड़ों वाक्य तुम्हारे साथ इंडिया में भेजे। ऋषि जानी साहब तो दूसरे कैंप में थे, ये तो सुन सुना के और अपने इदराकी कैफे से लिखते रहे, हमारे साथ बीती हैं अमलन। वो एक वाक्य थोड़ा है, ढाई साल, दो साल, चार माह के अंदर कई वाक्य हैं। अब तो खालिद मियां साहब को भूल गए होंगे, क्यों खालिद मियां जी, याद है थोड़ा बहुत? ये हमारे साथ क्या आदमी सेकेंड लेफ्टिनेंट थे माशाल्लाह, बाबा जी हुए। तो जब कैद हुए अफसर सारे, जवान सारे, तो कोई ग्रुप बनाया था हिंदुस्तान वालों ने कि जो चीरे चीरे लोग थे, जो शरारती किस्म के, ख़तरनाक किस्म के, जिन्होंने बड़े बड़े जराइम किए हुए थे, उनका अलहदा कैंप बनाया था दिल्ली में, और उनकी सज़ाएँ मुख्तलिफ थीं, उनके हाल अहवाल मुख्तलिफ थे। हमको तो, हम तो यूँ समझिए कि दो साल चार माह में नाम की कैद थी, हकीकतन शहजादगी काटी हमने। लड्डू खा रहे हैं, जलेबियाँ खा रहे हैं, हलवे खा रहे हैं, खाने खा रहे हैं, जिक्र फिक्र, बाकी लोगों की नींद ना आए, बाकी लोगों को हमारी नींद ही पूरी ना हो, एज यूजुअल। तहज्जुद पर उठने माशा, सारे कैंप ने कुरान शरीफ पढ़ना शुरू किया, अल्हम्दुलिल्लाह सब ने कुरान शरीफ पढ़ा, और रमजान शरीफ पूरे 30 दिन का इतकाफ बैठे हम, और अल्हम्दुलिल्लाह दोनों रमजान शरीफ बहत्तर तिहत्तर में, और 24 घंटे एक रूटीन, जैसे यहाँ 24 घंटे की रूटीन है ना, वहाँ नौजवान थे, कड़ी जवान थे, 30 साल उम्र थी, अल्लाह का 28-27 साल उम्र थी, कड़ी जवान थी, बड़ी अजीब कैफियत। तो हमारे कैंप 93 कैंप में से, गया के कैंप में से 18 पंजाब के कुछ लोग थे, कर्नल साहब ही, बाकी जिक्र फिर शुरू किया, बड़ी अच्छी कैफियत। 18 पंजाब बड़ी बदनाम यूनिट थी बांग्लादेश में, बंगाल में, बड़े इनके सर थोपे हुए थे चीजें। तो उन्होंने 18 पंजाब के अफसरों को दिल्ली बुलाया, अब सब अफसरों से मिल रहे हैं उनसे, आप दिल्ली जा रहे हो। तो जो शख्स भी उस कैंप में जाता था, पलट के फिर वापस अपने पुराने कैंप में नहीं आता था, उनको 6 महीने रखते थे, 9 महीने रखते थे, 4 रखते थे, जितना भी मुद्दत रखते थे, बड़ी टीजिंग करते थे, सिगरेट के बट लगाने, नाखून निकालने, इस तरह की सजाएं दे के उनसे जो जराइम उन्होंने कर रखे थे, उनका इतराफ, उनका कोऑर्डिनेशन, उनका तजस्सुस करना तफ्तीश के तौर पर। जब ये अफसर जाने लगे तो सब का रंग फक हुआ, अल्लाह खैर करे, क्योंकि काफ़र लोग हैं, पता नहीं क्या क्या सजाएं दें। तो कर्नल साहब भी और बाकी साथी, उनमें से कुछ दो चार थे जो हमारे साथ जिक्र फिक्र करते थे, हमको भी फिक्र लगा इनका कि हमारे साथी को खामहा हिंदुस्तानी पकड़ के ले जा रहे हैं, कैंप के अंदर से किसी और कैंप में ले जा रहे हैं, जो ख़तरनाक कैंप बना रखा था उसमें। तो हमारे साथ साथी साहब कश बड़े तेज़ थे, हमने खाया साहब को अर्ज़ किया, खाया मैंने चिश्ती रहमत जितना हम अरसा रहे, खाया साहब की हज़रत की बेपनाह शफकत, ऐसे जैसे परिंदा ना ऊपर साया अपने करके बैठा हमारे, इस तरह कैफियत। तो जब हजरत ने फरमाना हज़रत को कि बेग साहब पूरी जमात लंबी कैद हो गई, तो हजरत हमारा, हजरत आप फिक्र न करें, हमारे मेहमान, हमारे बच्चे, अब आपको फिक्र करते हैं। और वाकई हमने जो साथी हमारे साथ रहे हैं वो जानते हैं, शहजादगी काटी, कैद के नाम था थी शहजादगी, सरकारी मजबूरियाँ थी। तो हजरत ने बात कहा, फिर फरमाना जब रूहानी कलाम होने, तो फिर फरमाना कि मेहमानी लंबी हो गई हाय लंबे वाक्य थे, फिर क्यों सुनाऊंगा इंसान। खैर जिससे वो यूनिट के अफसर जाने लगे, तो हमने उसकी हजरत ये तो दिल्ली जा रहे हैं, हमारे फिक्र न करें, वापस आ जाएंगे इंशाल्लाह, आप फिक्र न करें, वापस आ जाएंगे। ये हमारे साथ की हमारे साथ पेश आया वाक्य। तो ये सरकारी कानून कौन नहीं था, कोई कानून ही नहीं था कि वापस उसी कैंप में आए, क्योंकि जिस तरह की वो टीजिंग या सजाएं देते थे, तो इससे इंतजार फैलने का डर था, जब यूनिट वापस, अफसर वापस उसी कैंप में जाएं, तो आपने जाके कैंप वालों को बताया कि मुझे यूं हुआ, यूं हुआ, यूं हुआ, तो इससे इंतजार फैलने का डर था। तो ये उनका एक कानून सा था, लॉ बना हुआ था, कि वापस उस कैंप में वापस हम अफसरों को नहीं भेजे। थोड़ा अर्सा गुजर हमारे कैंप में वापस आ गए। हमारे सामने पेश आया वाक्य कि वो पूरे अफसर सारे हमारे कैंप में वापस आ गए। तो खैर वो कन्फर्सों की बात कर रहा था, उसको जब वहमा गुजरा कि रूहानी कलाम तो मुझसे कराते हैं और मशाए से सवाल जवाब मैं करता हूँ। हालांकि जब रूहानी कलाम कराया जाता है मशाए से या रूह पेश की जाती है सवाल जवाब हो रहा था, तो उस्ताद जो होता है वो पूरा ख्याल कर रहा होता है साथ साथ, वो इजहार नहीं करता, वो कलाम सिखा रहा होता है। कलाम रूहानी कलाम सीखना पड़ता है, बगैर उस्ताद के नहीं आता। महज फरमाया दरअसल में लिखा है कि 10 साल तक कुछ शेख उस्ताद कामिल हस्ती रूहानी कलाम कराए, 10 साल के बाद उसके इदराकात समझ आने शुरू होते हैं, वरना गलती का इम्कान गालिब होता है। 10 साल तक लगातार कराए तो उसके बाद वो पूरी तरह से उसके इदराकात उस पर खुलते हैं। रूहानी कलाम में इशारे होते हैं, कनाए होते हैं। रूह बोलती है ये कान नहीं सुनते, रूह दिल के कान सुनते हैं। रूह देखती है दिल की आँखें देखती हैं, ये आंखें नहीं देखती, आंखें बंद होती हैं। खैर तो कर्नल फतेह मोहम्मद साहब थे FF यूनिट के, बड़े मोटे थे, तो जिक्र करना उन्होंने, ओए हो आप सारे इकट्ठे के मामूल करें तो उसका मुकाबला नहीं कर सकते कैरियर का, इस कुएं से कर दो। जब किबर आना शुरू हुआ और ख्याल आना शुरू हुआ कि मैं वाकई से बेहतर हूँ, तो शायद जानी शुरू हुई। शह जाने का क्या आसार है, अब बंदा कहे जी मुझे नहीं पता मेरी शह चली गई। शह जाने का किस तरह पता चलता है कि शह चली गई, कोई हाथ खड़ा करे। रूहानी जो मुनाजरे सलूक होते हैं, मुराकबात होते हैं, उनके जाने का किस वक्त पता चलता है बंदे को, क्या निशानी है उसकी? उसकी निशानी ये है कि जिस वक्त बंदे को, बंदे के दिल में शेख उस्ताद के बारे में ज़रा सी नफरत पैदा होनी शुरू हो जाए, समझे कि उसकी मुनाजरे गिरनी शुरू हो गई। ये निशानी है इसकी। जब कोई बदअमाली खुदा सा हो जाए, कोई गुनाह हो जाए, कोई सही अल्लाह माफ़ फरमाए, कोई और ऐसी बात हो जाए, इसमें अल्लाह ताला ने कुरान शरीफ में गारंटी दे रखी, बिस्मिल्लाह वल्लज़ीन इज़ा फ़अलू फ़ाहिशतन अव ज़लमू अन्फुसहुम ज़करुल्लाह जिक्र कर रहा है, गुनाह माफी से मांग रहा है, और क्या कर रहा है। वो बातें जुदा हैं, उनके असरात इतने नहीं पड़ते, तौबा इस्तिग़फ़ार से जिक्र के ज़र्म से माफ शाफ शफाफ होते रहते हैं, वाशिंग फिनामिना चलता रहता है। बिस्मिल्लाह सिकारत व सिकारत क़ुरूब ज़िक्र अल्लाह, वो सिकारत क़ुरूब होती रहती है। बस जिस वक्त दिल में जमात के बारे में या सिलसिले के बारे में या उस्ताद के बारे में नफरत की नून नेड़े आनी शुरू हुई नहीं, समझो कुछ तार हिलनी शुरू हुई रूह की, नाजुक चीज होती है। फिर वो पलट पलट आहिस्ता आता है, कान खोल के सुनिएगा, फिर वो आहिस्ता आहिस्ता नीचे आनी शुरू हो जाती है। शुरू में रूह के अंदर जब ताज़ा हो, पहली दफ़ा हो, बड़ी स्पीड से जाती है, और खुदा ना हासा गिर जाए, फिर बड़ी मुश्किल से चढ़ती है, दोबारा बड़ी मुश्किल हो जाती। वो फासला जो पहले उसने 5 मिनट तय किया था, दोबारा तय करना पड़े तो 5 साल भी नहीं लगे शायद, बड़ा बड़ा महाल हो जाता है। सुन रहे हैं, फौरन टेस्ट किया अपने आप को कि मेरे दिल में उस्ताद शेख के बारे में मोहब्बत है या ज़रा सी ख्याल पैदा हुआ है। ख्याल पैदा हुआ तो फौरन छिड़के और फौरन तदबीर इख्तियार करे, जिससे वो शायद नफरत जो है वो कदूरत जो है वो मोहब्बत में बदले। नज़ाकतें हैं इस रस्ते की, छोटी छोटी चीज़ें हैं, मैं कोई फलसफा बयान नहीं कर रहा, मैं इस रस्ते की हकीकतें गुजारिश कर रहा खिदमत। तो जिस वक्त वो कर्न फतु पे शैतान गालिब हुआ, तो लंबा वाक्य है, खालिद मियाँ जानते हैं माशाल्लाह। मैंने हज़ की खिदमत खत लिखा, मैं हज़ इस तरह से बड़ा प्यार साथी था, हज़ का खत, हज़ को अल्लाह ताला ने बेशपुनाह सिफात से मारा फरमा रखा था। एक उन सिफात में से ये सिर्फ खत का जवाब फौरन तारीफ फरमाते, खत में से जवाब ही लिखा जाता था, और उस खत के ऊपर या कोने पर नेक सोए पर फौरन तंबीहन को फौरन कहाँ चकरा गांव, दूसरे दिन खत का जवाब मिल जाता। فخذ کا جواب فوراً آیا، انڈیا میں قید میں تھے، ہائے ہائے میرے پاس خطوط پڑے ہیں، لکھا عزیزم آپ نے قطن پرواہ نہیں کرنی، قطن فکر نہیں کرنا، کو آئے بسم اللہ، کو جائے اس کی قسمت، آپ نے فکر نہیں کرنا. اب ڈاکٹر طارق کا واقعہ ماسا میں ہوا، ہمیں کوئی فکر نہیں کیا، افسوس تو ہوتا ہے مگر کیا کیا. اس راستے میں کوئی کسی کا عہدہ، کسی کا مال، کسی کا رینک، کسی کی جسامت کام نہیں آتی. اس راستے میں صرف اندر کام آتا ہے، قلب کام آتا ہے. قلب ہے تو خواجہ ویسے کرنی رضی اللہ تعالیٰ عنہ بن جاتا ہے، قلب نہیں ہے تو ابو جہل بن جاتا ہے. خیر یہ بات کل رہ گئی تھی، تو اس سے پہلے میں کون سی بات شروع کی تھی، سلاسل کے بارے میں. تو چاروں سلاسل جو ہیں حق ہیں، اور ہمیں چاروں سلاسل کے اللہ کے فضل سے اجازت ہے. غالب سلسلہ نقشبندیہ ہے، اور اس کی فضیلت اسی وجہ سے، ہاں علماء کی بات چل رہی تھی، پھر پاسپورٹوں کی کتاب میں لایا ہوں، وہ علماء کو سنانے والی خط ہے، علماء تو شاید نہیں آئے. مولانا جو ہیں، کیا نام ان کا، خضر حیات، کل انشاءاللہ آ جائیں گے، تو پھر میں انشاءاللہ وہ خط سناؤں گا. وہ بندے کو اس طرح ہلا کے رکھ دیتا ہے. انشاءاللہ اللہ نے توفیق دی تو کل انشاءاللہ سنا جائے گا. تو اس اسلام میں گزارش میں کر رہا تھا کہ عمرا حضرات تشریف لے آئیں، ہم پروگرام کو آج فائنل کریں گے انشاءاللہ اگلے سال کے پروگرام کو، تاکہ ترتیب دی جا سکے. اب آپ سب سمجھدار ساتھی ہو، آپ کو پتہ ہے حال حوال جماعت کے، ماشاءاللہ. آپ تھوڑے سے اب بچے نہ بنو، میچور ہو جاؤ، اپنے پنجوں پہ کھڑے ہونے کی کوشش کرو، اور خدا را اس بات کو سمجھو کہ سلسلہ ہے کیا. دیکھو اللہ تعالیٰ کی ذات نے کیٹیگری کری، نام لے کر، ایک دفعہ ہے نا والا ذکر اللہ اکبر، بھی ہر چیز سے بڑی چیز ہے، ہر چیز چھوٹی ہے اس کے مقابلے. تلاوت قرآن شریف کے مقابلے میں فرمایا، نماز کے مقابلے میں نام لے کر فرمایا. کسی کو وہم ہو اپنی عبادت کا، کسی کو وہم ہو اپنے حفظ کا، کسی کو وہم ہو اپنے تکرار کا، کسی کو وہم ہو اپنے وظائف کا، تو گزارش یہ ہے کہ آپ میچور ہو، آپ اس بات کو سمجھو. دیکھو سمجھنے کے لیے جو عقل مند شخص ہوتا ہے وہ اشارہ جانتا ہے، اشارہ سمجھتا ہے. بیٹا ہے باپ کی آنکھ کے اشارے کو سمجھتا ہے. اللہ معاف کرے اگر بیوقوف ہو تو اس کی بات جدا ہے، بیوقوف ہو تو اس کی بات جدا ہے. عقل مند ہو تو وہ اشارے کنائے کو سمجھتا ہے کہ میرے باپ نے مجھے کیا کہا ہے. اب اللہ تعالیٰ کی ذات ہے، قرآن شریف میں کیا فرمایا ہے، اللہ بسم اللہ الرحمن، یا ایھا الذین آمنوا لا تلہکم اموالکم ولا اولادکم عن ذکر اللہ. اب یہ کہ میرے سر پہ ڈانگ نہیں ماری اللہ تعالیٰ نے، اور میرا سر دو نہیں کیا، مجھے سمجھ نہیں آئی میرا مال کیا ہے، میری اولاد کیا ہے، جانتا نہیں مال اولاد کو. اور کیٹیگریکلی فرمایا، اے ایمان والو، ایمان والوں کو فرمایا، عام مسلمانوں کو نہیں، کہ تمہارا مال اور تمہاری اولاد تم کہیں اللہ کی یاد سے غافل نہ کر بیٹھے. اور تم نے ایسا کیا، وَمَنْ يَفْعَلْ ذَلِكَ فَأُولَئِكَ هُمُ الْخَاسِرُونَ، نقصان اٹھاؤ. یہ کہتا ہے جی میں 10 سال ہو گئے ذکر کے بعد، 10 سال بعد آیا ہوں، اگلے سال میں آیا تھا، سال بعد آیا، میرا کی بگڑے، ایک دکان کی 2 دکانیں بن گئیں. وہ جانتا نہیں کہ کیا بگاڑ ہے. وہ اللہ تعالیٰ کی ذات کو چیلنج نہ کرے. بگاڑ بیان کر دیا گیا ہے کہ بگاڑ ہو جائے گا، نقصان ہو جائے گا، ایسا کیا تو نقصان اٹھاؤ گے. تو خدا را میچور بنو، پنجوں پہ کھڑے ہونا سیکھو، اپنے مال کو ریئلائز کرو، دیکھو جی میرے پاس تو 4 پیسے نہیں، میں مال کو کہہ دوں. اور مال کا مطلب یہ نہیں ہے کہ پیسے ہیں، مال کا مطلب ہر چیز جو مال کو کمانے کی ہے، ہر چیز کو مال جو مال کے آنے اور جانے کی ہے، ساری بدنی کمٹمنٹ مال کے لیے، اس کو اپنے سامنے رکھو، اس کو اسٹرائک کرو کہ کہیں ذکر پہ ہیمپر نہ ہو، ذکر کو چھوڑنے کا سبب نہ بنے، سستی کا موجب نہ بنے. میں پہلے بات کی، عقل مندی کا کام کرو، اشارے کو سمجھو، فرمان الہی کو جانو. اور اسی طرح اولاد، اولاد سارے جو ہیں یہ ظاہری دھوکے ہیں. انما اموالکم اولادکم فتنہ. ہاں اس نے عجز عظیم رکھا اللہ تعالیٰ کے ساتھ. ٹھیک ہے اپنی جگہ پہ اولاد بہت بڑی نعمت ہے, مال بڑی نعمت ہے, مگر اپنا بیلنس اسٹرائک کرو. اولاد کے لیے کوشش, مال کے لیے کوشش, اور اللہ کے لیے بھی تو کوشش ہے کہ نام کی چیز کا نہیں. یہ کوششیں بڑے پھٹے ہیں, بڑے تگڑے, اور یہاں بھی یہ کوششیں اتنی گمبھیر کرتے ہیں, ہاتھ پاؤں مارتے ہیں, زبان استعمال کرتے ہیں, نصیحتیں کرتے ہیں, خط لیتے ہیں, رسیدیں بناتے ہیں, چیک سائن کرتے ہیں, اور سر آنکھوں پر. میری ساری کوششوں کے ساتھ صبح شام کے جو دو ٹرمینل ہیں, جو دو اوقات ہیں, اس کے لیے اللہ تعالیٰ کی ذات کے ساتھ کوشش بھی. آپ دیکھو نا 24 آورز میں, باقی زندگی تو بڑی بات ہے, 24 آورز کو دیکھ لو, کتنے گھنٹے سونے کے ہیں. ابھی اپنا حساب کرو, کمپیوٹر کھولو, سب جس کے پاس کمپیوٹر ہے, بغیر کمپیوٹر کے آگے دال نہیں کرتی لوگوں کی, نہ روٹی ہضم ہوتی. کتنے گھنٹے سونے کے ہیں, کتنے گھنٹے کھانے کے ہیں, اور آدھا منا گھنٹہ ذکر کا جب آتا ہے تو مر جاتے ہیں, ٹہ پڑتے ہیں سارے, نہیں رہتے. کسی کو شک ہو تو میں آج چلنا شروع رہتا تھا, میں چلنا شروع کروں تحجد پہ, ایسا ہاتھ سر پہ رکھ کے ہلانا شروع کروں کہ کوئی خدا کا خوف کرو, میں کہ بری بات نہ کروں, اس طرح گڑبڑ نہ ہو جائے. تو بزرگوں دوستو, مہربانی فرماؤ, اپنے مال کے معاملات, اپنی اولاد کے معاملات کرو. یعنی ہمارے حضرت منع نہیں فرمایا, پہلے مشائخ نے مال چھڑایا, بیوی چھڑائی, بچے چھڑائے, 10, 20, 25 سال پاس رکھا, تب چل کے قلب کی نشاندہی کری, جب بیٹا ہو گیا کرو, جب کام کرو اپنا. ہم ساتھی جو ہیں ان کو ماشاء اللہ تعالیٰ نے کتنی کتنی نعمتیں بخشی ہیں, تو سب سے بڑی یقین کی کمی ہے, کہتے ہیں مینو کس طرح مل گیا, میں تو سارے کم بھی کرنے تھے. یہ اللہ تعالیٰ کا فضل ہے, فضل کو چیلنج نہ کرو, دینے پہ پوری قدرت رکھتے ہیں وہ, بغیر قسم کے دینے پہ پوری قدرت رکھتے ہیں, ان کی عنایات وسیع ہیں, کسی ضرب کے محتاج نہیں ہیں. جب ہمت طاقت ہے تب تک تو لگاؤ, جب نہ رہے گی تو پھر حدیث میں آتا محمد صلی اللہ علیہ وسلم, جو شخص جوانی میں جو بات کرتا تھا اور بڑھاپے کی کسی عارضے کی بنا پر وہ نہیں کر سکتا, تو اس کو ثواب وہی جوانی والا ہی ملتا ہے محمد صلی اللہ علیہ وسلم. تو اس لیے گزارش یہ ہے کہ سب ساتھیوں سے گزارش یہ ہے کہ اپنا لین دین, رہن سہن, معاملات سیٹ کرو کہ میں کہاں کا مسافر ہوں, میں کہاں جا رہا ہوں, اللہ تعالیٰ کے فرمان پہ میرا کتنا یقین ہے, اور ذکر فکر میں میری کتنی صحیح ہے, کتنی کوشش ہے, کتنی ہمت ہے. حکم مان, یا ایھا الذین آمنوا اذکروا اللہ ذکرا کثیرا. میں کتنا پورا اترتا ہوں اس پر, نہیں سمجھ آئی؟ اسے مہربانی فرماؤ, اپنے سینے کی دولت کو عام شے نہ سمجھو, روٹین شے نہیں ہے, یہ روٹین سے ہٹ کے کچھ شے کمانی پڑتی ہے. سمجھ آئیے کہ نہیں؟ نہیں سمجھے تو مہربانی فرماؤ. دیکھو جی, ہم نے تو بتا دی, کرو گے تو بھرو گے, نہ کرو گے تو آپ کی قسمت. ہم کو تو میرے مولا اپنا ذرا عطا فرما گئے کہ ہم نے سمجھا دی بات, میرے مولا گواہ ہیں, دیکھ رہے ہیں, سمجھا دی بات. تو آپ کی اپنی جی صحیح ہے, آپ کی اپنی کوشش ہے. آپ خود دیکھو کہ مجھے اپنے مال سے کتنی محبت ہے, مجھے اولاد سے کتنی محبت ہے, اور اللہ کی یاد سے کتنی محبت ہے. اللہ تعالیٰ کی ذات کی محبت تو بہت بڑی چیز ہے, وہ میں نہیں نام لیتا ڈر کے مارے. ذات اقدس کی محبت تو ماں ورا الورا کی بات ہے. اللہ تعالیٰ کے نام کے ساتھ کتنی محبت ہے, اللہ تعالیٰ کی یاد کے کم از کم درجہ یہ ہے کہ دیکھیں کہ مجھے ذکر سے کتنی محبت ہے, جماعت سے کتنی محبت ہے, کتنی لپک ہے, لپک کو ادا ہونی چاہیے. سب کو سمجھ آ گئی؟ وما توفیقی الا باللہ علیہ توکلت وإلیہ. پھر میں بات دہراتا ہوں, اوقات مقرر ہیں, ان اوقات کی پابندی کرنے کی کوشش کریں. نیند واقعی بڑی سی چیز ہے, مگر ذکر بھی کچھ نیند سے. الصلاۃ خیر من النوم تو ہے ہی, الذکر افضل من النوم. مگر یہ کہ ہمیں نوم افضل, کل شے ہر شے پر نیند افضل ہے ہماری, الٹے حساب. جاگو, مہربانی کرو. اور ہمت کرو تاکہ اللہ تعالیٰ کی ذات اقدس ہم سب کو قبول فرمائے، ہمارے ابدان جسم ذہن کو قبول فرمائے، اور ایک ایک ساتھی کا بدن کئی ابدان کی اصلاح کر دیا بنے اللہ کے بعد. تو میں جو گزارش کر رہا تھا وہ ذکر فکر کی، پھر درد کی بات عرض کروں گا. ابھی دعا کرتے ہیں ہمت کو، اوقات جو مقرر ہیں ان کی پابندی کرنے کی کوشش کرو. جب آئے تھے تو تھکے ہارے تھے، جب ایک دن سو لیا بات جدا ہے، میں نے کوشش کرو پابندی کی تاکہ ذکر فکر جتنا ہو. میں نے بتایا نا کل کے 3-3 گھنٹے لگاتار حضرت ضربے لگاتے، 3-3 گھنٹے تب رستہ کھلا ہے. ہم تو 3 منٹ بھی لگائیں تو 3 منٹ کے بعد ڈیلے پڑ جاتے. کبھی اپنا ٹائم رکھ کے تو ذکر کر کے دیکھو، گھڑی رکھو نا الٹی کر دو اور ضربے لگانے شروع کرو، پھر دیکھو. مطلب میں یہ نہیں کہتا کہ مینٹل کیس بن جاؤ، نعوذ باللہ، باقی کام کا اشارے کرو، وہ گھر والوں کے سارے میرے پیچھے پڑ جائیں کہ حضرت نے کس کام لگا دیا. تہجد کو اور شام کو دو کا اندھیرے کی چیز ہے. سب کو سمجھ آ گئی؟ وما توفیقی اللہ بالله. اللہم صلی علی محمد. اللهم زد نورنا وزد حضورنا وزد عشقنا وزد ذوقنا وزد شوقنا وزد محبتنا يا الله. رب ارحمهما كما ربياني صغيرا. اللهم احسن عاقبتنا في الأمور. ربنا تقبل منا انك انت السميع العليم وتب علينا انك انت الغفور. فصلى الله تعالى على رسوله محمد اجمعين برحمته.